यो रेडियो नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मुलुकमा सामाजिक धार्मिक र जातीय सद्भाव कायम राख्न राष्ट्रपति रामचन्द्र पौडेलको अपील। प्रधानमन्त्री बालेन्द्र शाहले आज देशवासीका नाममा सम्बोधन गर्नुहुँदै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरकारवाला बीचको समन्वय थप प्रभावकारी बनाउने राष्ट्रिय सुरक्षा परिषदको निर्णय। सुनसरीको जनजीवन सहज बन्दै धनुषा पर्सा र सिराहामा शान्ति सुरक्षा कायम राख्न केही स्थानमा कर्फ्यू आदेश जारी। अमेरिकाद्वारा इरानका सैन्य अखाड़ा लक्षित व्यापक जवाफी आक्रमण र पछिल्ला खेलसँगै नेपालको सिधै विश्वकप छनौट खेल्ने र एक दिवसीय मान्यता जोगाउने सम्भावना कमजोर।
प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक। हरेक पल उपयोगी, हरेक पल खास, सजिलो अनलिमिटेड, रु 699 रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगंज गाउँपालिकाको कप्तानगंज लगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सदियौंदेखि रहिआएको सामाजिक धार्मिक जातीय सद्भाव सहिष्णुता मेलमिलाप भ्रातृत्व र राष्ट्रिय एकता कायम राख्न अपील गर्नुभएको छ। राष्ट्रपति पौडेलले आज एक अपील जारी गर्दै अहिले उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन शान्ति सुव्यवस्थालाई पूर्ववत अवस्थामा ल्याई नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्न हरसम्भव प्रयासमा सरकार लाग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले घटनाको सत्य तथ्य छानबिन गरी दोषी उप कड़ा कार्यवाही गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनेतर्फ सरकारवाला सबैलाई सचेत हुन पनि आग्रह गर्नुभयो। राष्ट्रपति पौडेलले सो घटनामा ज्यान गुमाउनु हुनेप्रति श्रद्धांजलि प्रकट गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ। सुनसरी लगायत तराई मधेशमा भइरहेका पछिल्ला घटनाक्रम, देशको शान्ति सुरक्षाको स्थिति तथा समसामयिक विषयवस्तुका बारेमा प्रधानमन्त्री शाहले सम्बोधन गर्न लाग्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ। प्रधानमन्त्रीको सम्बोधन रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ। राष्ट्रिय सुरक्षा परिषदले देशमा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरकारवाला बीचको समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको बैठकमा देशको समग्र सुरक्षा अवस्था तथा यही साउन 10 गते सुनसरीमा भएको घटनाको समीक्षा गरिएको परिषदका सदस्य सचिव एवं रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिनुभयो। बैठकले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै सुरक्षा निकाय र सम्बन्धित सरोकारवालासँग समन्वय गर्दै सामाजिक सद्भाव तथा राष्ट्रिय एकताको भावना कायम राख्ने गरी प्रभावकारी रूपमा कार्य सम्पादन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो। त्यसै गरी विपदका घटनामा खोज उद्धार तथा राहतका कार्यलाई समयमै प्रभावकारी रूपमा सम्पन्न गर्न सम्बन्धित निकायबीच समन्वय सुदृढ बनाउने विषयमा पनि बैठकमा छलफल भएको उहाँले बताउनुभयो। बैठकमा सहभागी परराष्ट्र मन्त्री शिशिर खण्डालले राजनैतिक दल, स्थानीय सरकारवाला र सुरक्षा निकायको संयुक्त प्रयासबाट सुनसरीको अवस्था सामान्यीकरणतर्फ उन्मुख भएको ब्रिफिङ गरिएको बताउनुभयो। सुनसरीमा गत आइतबार राति दुई समूहबीच झडप भए यता अशान्त बनेको जनजीवन सहज बन्दै गएको छ। सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा राजनैतिक दलहरूको प्रयासपछि अवस्था सहज बन्दै गएको हो। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालले जनजीवन सामान्य बन्दै गएको र थप प्रयास जारी रहेको बताउनुभयो। जिल्लाको अवस्था सहज बन्दै गए पनि प्रशासन कार्यालयले विभिन्न प्रभावित नगरपालिका र गाउँपालिकामा जारी गरेको अनिश्चितकालीन कर्फ्यू आज पनि जारी छ। सुनसरीको जनजीवन सहज बन्दै गए पनि तराई मधेशमा शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालय धनुषा र सिरहाले केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेका छन् भने जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलद्वारा आज जारी आदेशमा आज दिउँसो 3:30 बजेदेखि अर्को आदेश जारी नभएसम्म लागू हुने गरी कर्फ्यू लगाइएको उल्लेख छ। यस्तै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाको केही क्षेत्रमा आज साँझ 5 बजेदेखि भोलि बिहान 6 बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले पछिल्लो समय वीरगंज क्षेत्रमा देखिएको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै शान्ति सुरक्षा कायम राख्न निषेधाज्ञा जारी गरिएको बताउनुभयो। यसैबीच पूर्व पश्चिम राजमार्गमा टायर बालेर सड़क अवरूद्ध गरेर प्रदर्शन भइरहँदा सिराहाको गोलबजारमा आज गोली लागेर एकजनाको मृत्यु भएको छ। सिराहाको औरही गाउँपालिकाका 15 वर्षीय गणेश यादवको गोली लागेर मृत्यु भएको सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो। घटनापछि जिल्ला प्रशासन कार्यालय गोलबजार क्षेत्रमा आज दिउँसो 2 बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले वर्तमान परिस्थितिबारे कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्नुभएको छ। सिंहदरबार स्थित रासोपाको संसदीय दलको कार्यालयमा आज सभापति लामिछानेले प्रतिनिधि सभामा कोशी र मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ। सभापति लामिछानेले जिल्ला फर्किएर जनतासँग संवाद गर्न तथा जिल्ला जिल्लामा सद्भाव कायम गर्ने विषयमा पहल गर्न सांसदहरूलाई निर्देशन दिनुभएको रासोपाका प्रतिनिधि सभा सदस्य अशोक चौधरीले जानकारी दिनुभयो। मधेस प्रदेश सरकारले प्रदेशमा शान्ति, सामाजिक सद्भाव र सार्वजनिक सुरक्षा कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको अध्यक्षतामा आज बसेको मन्त्री परिषद बैठकले प्रदेशको वर्तमान शान्ति सुरक्षाको अवस्थाको समीक्षा गर्दै सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको हो। बैठकपछि मुख्यमन्त्री यादवद्वारा जारी विज्ञप्तिमा राजनैतिक दल, संघ संस्था, धार्मिक गुरू, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, नागरिक समाज, संचार माध्यम, निजी क्षेत्र तथा सबै नागरिकलाई शान्ति, सामाजिक सद्भाव, धार्मिक तथा सांस्कृतिक सहिष्णुता कायम राख्न आफ्नो जिम्मेवारी निर्वाह गर्न अपील गरिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले मधेसमा भएका पछिल्ला हिंसात्मक घटनालाई सरकारले गम्भीरतापूर्वक लिई समाधानका लागि ठोस पहल गरिरहेको बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत आज धारणा सार्वजनिक गर्दै मन्त्री डाक्टर तिमिल सिन्हाले संवेदनशील घड़ीमा सम्पूर्ण संचार माध्यम, सम्पादक, पत्रकार, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा आम नागरिकलाई सत्य, तथ्य र जिम्मेवारीपूर्ण सूचना मात्रै सम्प्रेषण गर्न आग्रह गर्नुभयो। अपुष्ट सूचना, भ्रामक सामग्री, घृणा फैलाउने अभिव्यक्ति वा कुनै पनि समुदाय, समूह वा व्यक्ति विरूद्ध उत्तेजना फैलाउने सामग्री प्रसारण तथा शेयर नगर्न समेत मन्त्री डाक्टर तिमिल सिन्हाले अपील गर्नुभएको छ। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्नु सबैको साझा जिम्मेवारी भएको बताउँदै असहमतिका विषयलाई संवाद, कानूनी प्रक्रिया र लोकतान्त्रिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत प्रस्तावलाई स्वीकृत गरेको छ। बैठकमा विशेष समय लिएर नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको कप्तानगंजमा भएको घटनाको छानबिनको माग गर्नुभयो। संयोजक प्रचण्डले देशको परिस्थिति सहज नभएको भन्दै निर्वाचनमा जनताले जसरी अभिमत प्रकट गरेका थिए त्यस अनुरूप सरकारले काम गर्न नसकेको बताउनुभयो।
अहिले देशको समग्र राजनीतिक परिस्थिति त्यति सहज चाहिँ छैन। गत निर्वाचनमा जे भनेर हामी सहभागी भयौं, निर्वाचनमा जे जसरी जनताले आफ्नो अभिमत प्रकट गरे, यसबीचका सरकारका क्रियाकलाप जनताको त्यो अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन। बरु दिन प्रतिदिन परिस्थिति अझ असहज हुने हो कि भन्ने चिन्ता व्याप्त भएको छ। सुनसरी, मोरङ लगायत अन्यत्र पनि जे परिस्थिति देखा परेको छ, हाम्रो त्यो गौरवशाली परम्परालाई स्मरण गर्दै संवाद र सहकार्यको माध्यमबाट समाधान गर्ने र आम जनताको एकताको माध्यमबाट त्यस भित्र घुसपेट गर्न खोज्ने र परिस्थितिलाई अझ असहज बनाउन खोज्ने प्रवृत्ति, विचार र शक्तिलाई परास्त गर्न एकजुट हुन अपील पनि गर्न चाहन्छु।
संयोजक प्रचण्डले अहिलेको अवस्थामा राष्ट्रप्रतिको जिम्मेवारी, लोकतन्त्र र प्राप्त उपलब्धिको रक्षा प्रमुख विषय भएकाले यसमा सबै एकमत भएर अगाडि बढ़न सक्नुपर्ने र यसबाट सबै खालका समस्या समाधान र विश्वास बढ़ाउने दिशातर्फ जान सकिने बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले सुनसरीको देवानगंज घटनाका विषयमा सरकारको ध्यान आकर्षण गराउँदै समयमा नै शान्ति सुव्यवस्थाका लागि काम गर्न सरकारसँग माग गर्नुभएको थियो। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले सुनसरी घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई तत्काल कानूनी दायरामा ल्याउन र पीड़ित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले अविरल वर्षाले देशका विभिन्न ठाउँमा समस्या भएको भन्दै विपद जोखिम न्यूनीकरण गर्न र नागरिकको जीवन रक्षाका लागि माग गर्नुभयो। यस्तै बैठकमा सांसदहरूले केही दिन यता आएको अविरल वर्षापछिको बाढ़ीले बाजुरामा सयौं मानिस घरबार विहीन बनेको भन्दै उनीहरूका लागि सुरक्षित वासस्थान र राहत उद्धारको व्यवस्था गर्न माग गर्नुभयो। यस्तै बैठकले प्रतिनिधि सभाका पूर्व सदस्य एवं संविधान सभा सदस्य गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। पूर्व उप प्रधानमन्त्री श्रेष्ठको 79 वर्षको उमेरमा यही साउन 12 गते उपचारका क्रममा निधन भएको थियो। नेता श्रेष्ठ नेपाली कांग्रेसको तर्फबाट 2048 र 2056 सालमा स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नम्बर 1 र 2 गरेर दुईपटक प्रतिनिधि सभा सदस्यमा तथा 2064 र 2070 संविधान सभा सदस्य निर्वाचित हुनुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक साउन 19 गते मंगलबार दिउँसो 1 बस्नेछ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपाल टेलिभिजन तथा गोर्खापत्र र राष्ट्रिय समाचार समिति रासस जस्ता ऐतिहासिक संस्थाहरूलाई बलियो बनाउन सरकारले निकै महत्व दिइरहेको बताउनु भएको छ। गत आर्थिक वर्षको वार्षिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको आज बसेको बैठकमा मन्त्री डाक्टर तिमिल सिन्हाले सार्वजनिक सूचना प्रवाहमा महत्वपूर्ण भूमिका खेल्दै आएका यस्ता सरकारी संस्थाहरूको उत्थान र गुणस्तर वृद्धि गर्न सरकार प्रयत्नरत रहेको बताउनुभयो।
सार्वजनिक सेवा प्रसारण संस्था नेपाल, गोर्खापत्र संस्थान र रासस नेपालका 3 पिल्लरहरूको उत्थान गर्नुपर्ने जरुरी छ। महत्व पनि दिइरहेछु र त्यति धेरै परिणाम पनि निस्किन सकिरहेको छैन गएको 4 अवधिमा। होइन, हामी यसलाई एउटा नयाँ फ्रेमबाट कसरी अगाडि बढाउन सकिन्छ, यसबाट त एकदमै ठूलो एउटा संस्थागत शक्ति तपाईँहरूमा हुनुपर्ने हो। म साह्रै चिन्तित छु तपाईँहरूको क्वालिटी देखेर, तपाईँहरू म भन्दा पनि चिन्तित हुनुहोस् र यसको लागि सरकारले कुन किसिमबाट, कहाँबाट, कसरी सहयोग गर्नुपर्छ। अबको 3 भनेको विगत 3 जस्तो हुने छैन। मैले पनि सिकेँ, तपाईँहरूले पनि सिक्नुभयो होला। सरकारले कुन डिरेक्सनमा जान खोजेको छ भन्ने कुरामा पनि कतिपय कुरामा क्ल्यारिटी भयो होला। फ्रेस स्टार्टिङमा चाहिँ तपाईँहरू सबै मिलेर लागिसकेपछि हाम्रो कार्य प्रगतिले चाहिँ सङ्केत गर्छ।
बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक डाक्टर सुधन झाले सरकारको डिजिटल प्रशासनदेखि डिजिटल अर्थतन्त्रसम्मको योजना कार्यान्वयन गर्ने निकायहरू संचार मन्त्रालय अन्तर्गत रहेकोले सोय अनुसार प्रविधिमा आधारित सेवा प्रवाह गरिनुपर्ने बताउनुभयो। त्यसै गरी मन्त्रालयका सचिव लक्ष्मी बस्नेतले पूँजीगत खर्च बढ़ाउन समयमै बजेट कार्यान्वयन प्रक्रिया अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिँदै खरिद प्रक्रिया साउन मसान्तबाट अघि बढ़ाउन सबै निकायलाई आग्रह गर्नुभयो। प्रधान सेनापति अशोक राज सिग्देलले काठमाडौँ तराई मधेस द्रुतमार्ग निर्धारित समयमै सम्पन्न गर्न आयोजनाको विस्तृत परियोजना प्रतिवेदनको तेस्रो संशोधनलाई यथाशीघ्र स्वीकृत गर्नुपर्ने बताउनु भएको छ। रक्षा मन्त्रालयको चौथो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको आज सिंहदरबारमा बसेको बैठकमा प्रधान सेनापति सिग्देलले द्रुत मार्गको शुरूबिन्दु खोकना क्षेत्रको जग्गा अधिग्रहण र मुआवजा वितरण सम्बन्धी समस्यालाई सम्बोधन गर्न ढिलाइ हुँदा समग्र आयोजनाको कार्य सम्पादनमा प्रभाव परेको बताउनुभयो। समीक्षा बैठकमा रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले काठमाडौँ तराई मधेस द्रुतमार्ग सड़क निर्माण आयोजनाको प्रगति अपेक्षा अनुरूप हुन नसकेकोमा लक्ष्य अनुसार प्रगति हासिल हुने गरी निर्माण कार्यलाई तदारूकताका साथ अघि बढ़ाउन निर्देशन दिनुभयो। युवा श्रम तथा स्वरोजगार मन्त्री रामजी यादवले सरकारप्रति जनताको अपेक्षा उच्च रहेकाले स्वय अनुरूप द्रुत गतिमा सेवा प्रवाह गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ। मन्त्रालयको वार्षिक समीक्षा बैठकमा मन्त्री यादवले नागरिकका गुनासोहरूलाई आवश्यक र अति आवश्यकमा वर्गीकरण गरी शीघ्र सम्बोधन तथा कार्यवाही अघि बढ़ाउन विभाग तथा मातहतका निकायहरूलाई निर्देशन दिनुभयो। बैतडीको सीमावर्ती गाउँपालिका पञ्चेश्वरमा नेपाल टेलिकमको सेवा अवरूद्ध हुँदा स्थानीयवासी संचार सम्पर्कबाट वञ्चित भएका छन्। स्थानीय संचार सेवा नहुँदा सीमावर्ती क्षेत्रका बासिन्दा संचारका लागि भारतीय टेलिफोन नेटवर्कको सहारा लिन बाध्य छन्। नेपाल टेलिकमले भने भौगोलिक विकटताका कारण काममा केही ढिलाइ हुने भए पनि काम अगाडि बढ़ाइएको जनाएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
बैतडीको पञ्चेश्वर गाउँपालिकामा नेपाल टेलिकमको सेवा अवरूद्ध हुँदा स्थानीयवासी संचार सम्पर्कबाट वञ्चित भएका छन्। विगत केही दिनदेखि मोबाइल टेलिफोन तथा इन्टरनेट सेवा पूर्ण रूपमा ठप्प भएपछि हजारौं नागरिक प्रभावित भएका बताउनुहुन्छ गाउँपालिका प्रवक्ता जनक चन्द।
चार नम्बर वडा आधा उता, एक नम्बर वडा, दुई नम्बर वडा यति परेशान छन्। आज 10-15 जना त वडा घेराउ गर्न लागेका छन्। मान्छेलाई स्वास्थ्य भएको छ, एक महिना डेढ महिना एक महिना जति
टेलिकमको सेवा अवरूद्ध भएसँगै पञ्चेश्वर गाउँपालिकाका बासिन्दा दैनिक उपभोग्य काम, बैंकिङ कारोबार, प्रशासनिक सेवा तथा आपतकालीन संचार सुविधाबाट वञ्चित भएका बताउनुहुन्छ गाउँपालिका उपाध्यक्ष बिना भट्ट।
यहाँ त धेरै भयो, 5-6 महिना जति भयो। वडा नम्बर 1 र अनि वडा नम्बर 2 पटक्कै फोनै लाग्दैन, तर तल यो महाकाली बेल्टतिर माथि माथि मात्रै लाग्छ। अब हामीले पटक पटक नेपाल टेलिकमसँग पनि कुरा गर्दै गर्दा आइदिनु पर्यो, हेरिदिनु पर्यो भन्दै गर्दा पनि अब खासै चाहिँ चासो नदिएको। अब
नेपाल टेलिकम कार्यालय बैतडीका अनुसार उक्त क्षेत्रमा नेपाल टेलिकमका टावरमा प्राविधिक समस्या वा मौसमका कारण बिजुली आपूर्ति नहुँदा टावरमा भएको भौतिक क्षतिले गर्दा सेवामा अवरोध आएको बताउनुहुन्छ नेपाल टेलिकम बैतडीका प्रमुख दिलबहादुर बोकटी।
कारणले अब घाम लाग्यो भने गर्छ, नभएपछि सोलरले घाम लागेन भने चाहिँ गर्दैन रे। फेरि त्यो रुखहरूको कारणले गर्दा सोलरमा राम्रोसँग घाम लाग्दैन रे। हामीले चाहिँ त्यो साइडलाई बरु अर्को साइड छार्ने हो कि भनेर पनि यहाँबाट सल्लाह हामीले दिएका थियौँ।
प्राविधिक टोली खटाएर यथाशीघ्र मर्मत सम्भार गरी सेवा सुचारू गर्ने प्रयास भइरहेको नेपाल टेलिकमले जनाएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज नियुक्त गरे लगत्तै सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधान न्यायाधीश डाक्टर शर्माले नवनियुक्त प्रमुख निर्वाचन आयुक्त कार्कीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। प्रधान न्यायाधीशबाट शपथ लिएपछि प्रमुख निर्वाचन आयुक्त कार्कीले आयुक्तहरू गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बालाई शपथ ग्रहण गराउनुभयो। संसदीय सुनवाई समितिले हिजो प्रमुख निर्वाचन आयुक्त कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको थियो। संवैधानिक परिषदको सिफारिशमा संसदीय सुनवाईले अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उहाँहरूलाई नियुक्त गर्नुभएको हो। राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोल प्रसाद अरियालले शिष्टाचार भेट गर्नुभएको छ। राष्ट्रपति कार्यालयमा भएको भेटमा मुलुकको समसामयिक राजनैतिक परिस्थिति, संघीय संसदका गतिविधि तथा संसदीय अभ्यासका विविध विषयमा विचार विमर्श भएको सभामुखको सचिवालयले जनाएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि संस्थागत व्यवस्थापनलाई सुदृढ बनाउन आवश्यक रहेको बताउनु भएको छ। विधायन व्यवस्थापन समितिको आज सिंहदरबारमा भएको संघीयतामा विधायकीय अन्तर्सम्बन्ध सम्बन्धी अभिमुखीकरण कार्यक्रममा अध्यक्ष दाहालले अहिले संविधान संशोधनको चर्चा भइरहे पनि मुख्य ध्यान संघीयता कार्यान्वयन, आवश्यक नीतिगत सुधार तथा संघ, प्रदेश र स्थानीय तहबीचको अन्तर्सम्बन्ध सुदृढीकरणमा केन्द्रित हुनुपर्ने बताउनुभयो। कार्यक्रममा सांसदहरूले संविधानको मर्म अनुसार विधायकी समन्वयका लागि स्पष्ट कार्ययोजना तयार गरी कार्यान्वयन गर्नुपर्ने र संघीयतालाई सबलीकरण गर्न प्राथमिकताका आधारमा आवश्यक कानून निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डाक्टर सुभाष प्याकुरेललाई नियुक्त गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डाक्टर प्याकुरेललाई नियुक्त पछि आज पद तथा गोपनीयताको शपथ गराउनुभयो। उहाँलाई खुल्ला प्रतिस्पर्धाका आधारमा नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर एकको बाहिराका र वडा नम्बर सातको दुर्गम गाडापारी गाउँका नागरिकले वर्षौंदेखि खानेपानीको अभाव झेल्दै आएका छन्। वर्षौंदेखिको त्यस भेगको खानेपानी समस्या अन्त गर्न अहिले भने तातोपानी गाउँपालिका र लक परियोजनाले संयुक्त रूपमा खानेपानी आयोजनाको काम अगाडि बढ़ाएपछि स्थानीय उत्साहित भएका छन्। जुम्लाबाट संवाददाता सागर परियारको रिपोर्ट।
देशमा संघीयतापछि गाउँ गाउँमा शिक्षा, स्वास्थ्य, बाटोघाटो सबै विकास पुगिसकेको छ। तर जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर एक स्थित बाहिरका गाउँमा भने खानेपानी अझै पुग्न सकेको छैन, जसका कारण बाहिरका सयौं घरधुरी अहिले पनि शुद्ध खानेपानीबाट वञ्चित रहेका छन्। अहिले तातोपानी गाउँपालिका र जलवायु परिवर्तन स्थानीय अनुकूलन लग परियोजनाबाट करोड बढी लगानीमा लिफ्ट खानेपानी आयोजना निर्माण हुँदा बाहिरका वासी उत्साहित भएका छन्। स्थानीय महिला राधिका बाहिरका गाउँ जस्तै खानेपानीको समस्या तातोपानी गाउँपालिका वडा नम्बर सात स्थित विकट गाडापारी गाउँले पनि वर्षौंदेखि झेल्दै आएको छ। 27 घरधुरी रहेको उक्त गाउँ भौगोलिक रूपमा भने निकै विकट छ। पानी अभावकै कारण उक्त गाउँमा अहिलेसम्म कसैले पनि शौचालय समेत बनाएका छैनन्। एक गाग्री पानीका लागि 3-4 घण्टासम्म हिँडेर मुहानबाट पानी ल्याउनु पर्ने स्थानीयको बाध्यता छ। खानेपानीबाट वञ्चित दुई गाउँका नागरिकको घर घरमा पानी पुर्याउन तातोपानी गाउँपालिका र जलवायु परिवर्तन स्थानीय अनुकूलन लग परियोजनाद्वारा झण्डै 1.5 करोड बढी लगानीमा दुवै गाउँमा खानेपानी आयोजना निर्माण भइरहेका छन्। आफ्नै कार्यकालमा काकाकुल बाहिरका गाउँमा पानी पुर्याइने तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलगाईको भनाइ छ।
पानीको धेरै समस्या थियो, त्यो बसीलाई जसरी पनि पानी खुवाउँछ भनेर विशेष गरी लग परियोजनासँग साझेदारीमा हामीले एउटा ठुलो प्रोजेक्ट धाराको लागि सञ्चालन गरेका छौँ र त्यो प्रक्रिया अगाडि सबै बढिसकेको छ र हाम्रो कार्यकालमै त्यो बस्तीमा एक धारा पुर्याउँछौ प्रतिबद्धता हो।
भौगोलिक रूपले विकट गाडापारी गाउँका स्थानीयलाई स्वच्छ पानी पुर्याएरै छाडिने बताउँदै पुनः गाउँपालिकाका अध्यक्ष चौलागाई,
तातोपानी गाउँपालिका वडा नम्बर सातको गाडापारी भन्ने एउटा बस्ती 45 घर जति त्यहाँ छन्, त्यहाँ विद्यालय पनि छ, त्यहाँ पानी कुनै केही पनि छैन। अब यो बस्तीलाई पनि कसरी पानी खुवाउँछ भनेर फेरि लग परियोजनासँग यी दुईटा प्रोजेक्ट जसरी पनि सफल गर्नुपर्छ भनेर लग परियोजना र तातोपानी गाउँपालिका साझेदारीमा त्यहाँ पनि परियोजना शुरू गरिसकेको यही आवाभित्र हामी बस्तीमा पानी खुवाउँछौ।
पानी अभावले काकाकुल गाउँमा शुद्ध पानी पुर्याउने र सरसफाई उन्मुख गाउँ बनाउने लक्ष्यसहित निर्माण थालिएको खानेपानी आयोजनालाई गति दिन र दिगो सञ्चालन तथा व्यवस्थापनमा स्थानीयले ध्यान दिन जरूरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानका विभिन्न स्थानमा व्यापक जवाफी आक्रमण गरेको छ। जोर्डन स्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी इरानले गरेको क्षेप्यास्त्र आक्रमणको प्रयासपछि अमेरिकाले जवाफी आक्रमण गरेको हो। रूसले आज युक्रेनका विभिन्न क्षेत्रमा गरेको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा 8 मृत्यु भएको छ। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसले ठूलो आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको केही घण्टामै यी आक्रमण भएका हुन्।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीड़ितसँग वार्ता गर्न समिति गठन गर्नुभएको छ। मन्त्री डाक्टर वाग्लेले मन्त्री स्तरीय निर्णय गर्दै अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य रहनु भएको वार्ता समिति गठन गर्नुभएको हो। समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोधराज आचार्य रहनुभएको छ। लघुवित्त पीड़ितहरूले विभिन्न संस्थाबाट भएको वित्तीय शोषण अन्त्य हुनुपर्ने, किसानलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने, लिलामी प्रक्रियामा गुमाएको जग्गा फिर्ता हुनुपर्ने लगायतका माग राखी आन्दोलन गर्दै आएका छन्। यसैबीच समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप 56 जना साना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। यो सँगै शिव शिखर सहकारीका करिब 1400 जना बचतकर्ताले बचत रकम फिर्ता पाएका छन्। नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल संरचनालाई समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेल समाचार।
आईसीसी विश्वकप लीग टू अन्तर्गतको पछिल्लो नतिजासँगै नेपालको शीर्ष चारमा परेर सिधै विश्वकप छनौट खेल्ने र एक दिवसीय मान्यता सुरक्षित गर्ने सम्भावना लगभग समाप्त भएको छ। नेदरल्याण्डसमा भएको त्रिकोणात्मक एक दिवसीय सिरिजमा खराब प्रदर्शन गर्दै नामिबिया र नेदरल्याण्डसँगका चारै खेलमा पराजित भएपछि नेपालको यो कठिन मोडमा पुगेको हो। लीग टूमा नेपालको निराशाजनक प्रदर्शन र सन् 2024 शुरू भएको यो लीग टूमा नेपालले हालसम्म 32 खेल खेलिसकेको छ, जसमा नेपालले मात्र 11 खेलमा जित निकाल्दा 19 खेलमा हार बिहोरेको छ भने दुई खेल नतिजाविहीन बनेका छन्। कुल 24 अंकसहित नेपाल तालिकाको छैठौं स्थानमा छ। अब नेपालले ओमनमा आफ्नो अन्तिम सिरिज खेल्न बाँकी छ, जहाँ नेपाल, ओमन र क्यानाडा बीच प्रतिस्पर्धा हुनेछ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय। अब मौसम सम्बन्धी जानकारी। आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थान तथा मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मुलुकमा सामाजिक, धार्मिक र जातीय सद्भाव कायम राख्न राष्ट्रपति रामचन्द्र पौडेलको अपील। प्रधानमन्त्री बालेन्द्र शाहले आज देशवासीका नाममा सम्बोधन गर्नुहुँदै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरकारवाला बीचको समन्वय थप प्रभावकारी बनाउने राष्ट्रिय सुरक्षा परिषदको निर्णय। सुनसरीको जनजीवन सहज बन्दै धनुषा, पर्सा र सिरहामा शान्ति सुरक्षा कायम राख्न केही स्थानमा कर्फ्यू आदेश। अमेरिकाद्वारा इरानका सैन्य अखाड़ा लक्षित व्यापक जवाफी कार्यवाही। र पछिल्ला खेलसँगै नेपालको सिधै विश्वकप छनौट खेल्ने र एक दिवसीय मान्यता जोगाउने सम्भावना कमजोर। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।